नमस्कार, बीमा सचेतना कार्यक्रमबाट नेपाल बीमा प्राधिकरणको सहयोगमा रेडियो नेपालबाट उत्पादित यो कार्यक्रम तपाईँ हरेक आइतबार बिहान यसै समयमा सुन्न सक्नुहुन्छ। कार्यक्रमका साथमा हामी छौँ केशव ढुङ्गाना, अर्जुन श्रेष्ठ र म सुरेन्द्रमणि त्रिपाठी। रेडियो नेपालको मिडियम वेभ फ्रिक्वेन्सीसँगै रेडियो नेपालका देशका विभिन्न स्थानमा रहेका एफएम रिले केन्द्रहरूबाट ठाउँ अनुसार एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जमा तपाईँ यो कार्यक्रम सुनिरहनु भएको छ।
यस्तै अनलाइनमा रेडियो नेपाल online.com यो कार्यक्रम संसारभर लाइभ सुन्न सकिन्छ। साथै आफूलाई फुर्सदको समयमा रेडियो नेपाल online.com मल्टिमिडिया अडियो खण्डमा गएर यो कार्यक्रम जुनसुकै बेला पनि सुन्न सक्नुहुन्छ। बिमा सचेतना कार्यक्रम हरेक हप्ताको आइतबार बिहान 7 बजेको समाचारपछि 15 मिनटसम्म प्रसारण हुन्छ। बिमा सचेतना कार्यक्रमको आजको अङ्कमा मुख्य रूपमा नेपाल बिमा प्राधिकरणका उपनिर्देशक एवं प्राधिकरणको कोशी प्रादेशिक कार्यालयका प्रमुख प्रीति देवसँग गरिएको कुराकानी सुनाउनेछौँ। कार्यक्रममा उहाँसँगको कुराकानी सँगै केही सन्देश र जानकारीहरू पनि प्रस्तुत गर्नेछौ। कार्यक्रमको सुरुमा भने बिमा सम्बन्धी यो छोटो सन्देश।
बारी पहिरो भूकम्पले घर बारी लान सक्छ, के भर्छ र जिन्दगीको ज्यानै पनि जान सक्छ। कुरा बुझ्दै बुझ्दै अघि सारौ है,
सुरक्षित भविष्यको लागि बीमा गरौ है, सबले बीमा गरौ है।
कार्यक्रममा अब कुराकानीको पालो।
नेपाल बीमा प्राधिकरण बीमा क्षेत्रको नियामक निकाय सँगसँगै बीमा क्षेत्रका उजुरी र गुनासो सुन्ने अर्धन्यायिक निकाय हो। प्राधिकरणले बीमा क्षेत्रको नियमनसँगै बीमा विस्तार तथा बीमितको गुनासो सुनवाईलाई छिटो छरितो र प्रभावकारी बनाउन प्रदेश स्तरमा प्रादेशिक कार्यालयहरू समेत स्थापना गरेको छ।
प्राधिकरणको प्रदेश स्तरका कार्यालयहरूमा के कस्ता गुनासा र उजुरीहरू आउने गर्दछन्, बीमा विस्तारका लागि प्रदेश कार्यालयले के कसरी काम गर्दै आएको छ, बीमितको उजुरी र गुनासो सुनवाईका लागि के कसरी काम हुँदै आएको छ लगायतका विषयमा केन्द्रित रहेर आजको कार्यक्रममा हामीले नेपाल बीमा प्राधिकरणका उपनिर्देशक एवं कोशी प्रदेश कार्यालयका प्रमुख प्रीति देवसँग कुराकानी गरेका छौँ। सुन्नुहोस् नेपाल बीमा प्राधिकरणका उपनिर्देशक एवं कोशी प्रदेश कार्यालयका प्रमुख प्रीति देवसँग सहकर्मी अर्जुन श्रेष्ठले गर्नुभएको कुराकानी।
यहाँ चाहिँ नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालयको कार्यालय प्रमुख पनि हुनुहुन्छ। कोशी प्रदेशमा चाहिँ बीमाको पहुँच अहिलेको अवस्थामा चाहिँ कस्तो छ, कुराकानीको सुरुवात चाहिँ यसैबाट गरौँ कि उपनिर्देशकज्यू।
प्रश्नको लागि धन्यवाद। हाल कोशी प्रदेशमा बीमाको अवस्थाको कुरा गर्ने हो भने पहुँचको आधारमा अहिले हामी जीवन र निर्जीवन गरी दुई भिन्नै हेर्ने हो भने जीवनतर्फ अलिक पहुँच अलिक कमै देखिन्छ। हाराहारी 9% हाराहारीमा बिमाको दायरा फैलिएको देख्न सकिन्छ भने समग्रमा 11% जति चाहिँ कोशी प्रदेशको अंश चाहिँ देखिन जानुहुन्छ अहिलेको अवस्था। गत वर्ष र अहिलेको तुलनामा ग्रोथको कुरा गर्नुहुन्छ भने बिमाको एकदम स्टेडी ग्रोथ मात्रै छ, एकदम ऱ्यापिड ग्रोथ हाल देख्न सकेका छैनौँ।
अब उपनिर्देशकज्यू, यो निर्जीवन बिमाको पहुँच चाहिँ समग्रमा नै जीवन बिमाको तुलनामा चाहिँ कम देखिन्छ होइन, यस्तो हुनुका कारण के होला, अथवा यहाँहरू लगायत बिमा कम्पनीहरूले चाहिँ यस क्षेत्रमा कस्तो प्रयास गरिरहेको देखिन्छ नि?
निर्जीवन बिमाको हकमा खास गरी जुन हाम्रो मेजर पोर्टफोलियोहरू छ, जस्तो अब मोटर बिमा, त्यसै गरी अब सम्पत्ति बिमा भयो, स्वास्थ्य बिमा लगायतका यो कृषि बिमा, अन्य पनि विभिन्न किसिमका बिमाहरू छन्। सामान्यत हामीले अब्जर्भ गरेको यहाँ कोशी प्रदेशको अवस्थामा जति पनि हाम्रो यो म्यान्डेटरी अनिवार्य किसिमका जुन बिमा लेखहरू छन् त्यस्ता बिमा लेखमा खासै समस्या छैन, किनभने अब त्यो अनिवार्य रूपमा नै बिमा गर्नै पर्ने अवस्था हुन्छ। खास गरी यो ब्याङ्किङ च्यानलबाट ऋण लिएको धितोमा आधारित ऋणहरूको अवस्थामा चाहिँ बिमा नगरी कार्य अगाडि बढाउन नमिल्ने व्यवस्था भएको भएर त्यस्ता सब पोर्टफोलियोमा खासै समस्या चाहिँ छैन। तर यो स्वैच्छिक जुन बिमाहरू हुन्छ, जुन चाहिँ आफ्नो सुरक्षाको लागि लिनुपर्ने हो, त्यस्ता खालको बिमामा खासै त्यति इन्ट्रेस्ट नबढेको र त्यसमा चाहिँ त्यति भनौँ न अब विश्वासको पाटो चाहिँ जित्न नसकेको अवस्था देखिरहेको छ हाम्रो कोशी प्रदेश।
यहाँले भनि नै सक्नुभयो, खास गरेर चाहिँ बिमा गर्नै पर्ने क्षेत्रमा चाहिँ बिमा गरिएको अवस्था छ, तर खासमा सरकारी सम्पत्ति निजी सम्पत्तिहरूकै बिमा गर्ने जुन परिपाटी चाहिँ अझै पनि विकास हुन सकेको छैन, प्राधिकरण कसरी अगाडि बढिरहेको छ?
प्राधिकरणको तर्फबाट हामीले एकदमै रेगुलर नियमित रूपमा हाम्रो कार्य तालिकामा जति छ, हाम्रो वार्षिक तालिकामा जति छ, त्यो त हामी नियमित रूपमा गर्दै नै छौँ। त्योभन्दा अतिरिक्त रहेर पनि विभिन्न किसिमका हामीले छलफल तथा अन्तर्क्रिया कार्यक्रम गरिरहेका छौँ। यो कोशी प्रदेश स्थित 14 जिल्ला कभर गर्ने हिसाबमा हामीले सेड्युलहरू बनाएर विभिन्न पालिकामा, त्यसै गरी स्कुल कलेजेसहरूमा, त्यसपछि हामीले कृषि निर्देशनालयहरूमा, कृषि ज्ञान केन्द्र, पशु विज्ञान केन्द्रहरूमा, विभिन्न सरकारवाला भनौँ न, अस्ति भर्खरै हामीले ट्राफिक प्रहरी, यातायात व्यवसायहरूसँग, यातायात विभागहरूसँग पनि बसेर एउटा छलफल गऱ्यौँ। त्यसै गरी प्रदेश मन्त्रालयमा पनि हामीले विभिन्न शीर्षक राखेर, जस्तो हालसाले अहिले यो कृषि तथा पशुपन्छी बिमामा समस्या देखाए भएर त्यसको बारेमा पनि वृहत छलफल भयो। यसरी हामीले स्टेक होल्डरहरूको निड अनुसारले उहाँहरूको स्थानमै गइकन, कहिलेकाहीँ चाहिँ यहीँ हाम्रो कार्यालयकै सेरोफेरोमा बसेर हामीले उहाँहरूको निडलाई फुलफिल हुने गरी जानकारीहरू प्रदान गर्ने र उहाँहरूको कहाँनिर चाहिँ ग्याप छ त्यो पहिचान गर्ने क्रममा चाहिँ लागि परे।
हजुर, पक्कै पनि जीवन बिमा भन्दा सम्पत्तिको बिमा गर्ने चाहिँ कम छ भन्ने कुराहरू आइरहेको छ, होइन? यो सँगै जोडिएको दाबी भुक्तानीको कुरा पनि सधैँ जोडिएर आउने गर्छ। धेरैले चाहिँ अब निर्जीवन बिमातर्फ चाहिँ दाबी भुक्तानी अलिक झन्झटिलो छ भनेर चाहिँ भन्ने गरेको पनि सुनिन्छ। निर्जीवन बिमाको दाबी भुक्तानी अलिक कठिन हुनुका कारण चाहिँ के होला उपनिर्देशकज्यू?
निर्जीवन बिमामा अब सुन्दाखेरि त समग्रमा हामीले कठिन भनेरै सुन्छौँ, तर समस्या कहाँनिर छ भन्दाखेरि जीवन बिमामा हाम्रो अलिक प्रक्रिया सरल र त्यसमा चाहिँ जुन हाम्रो दायित्वको यकिन गर्ने जुन प्रावधानहरू छ त्यो चाहिँ अलिक सजिलो छ त्यसमा जीवन बिमा खकमा, किनभने त्यसमा हुने घटना भनेको एउटा मृत्यु हुन सक्छ, अर्को चाहिँ अब हामीलाई कि त अब राइडरहरू लिएको अवस्थामा इलनेसको कुरा, क्रिटिकल इलनेसका कुरा आयो, कि त चाहिँ हाम्रो यो रोगहरूको कुराहरू आउँछ, हस्पिटालिटीको कुराहरू आउँछ। निर्जीवनको हकमा हाम्रो क्षति भएको के कारण के हो, त्यो कारण चाहिँ केयरलेसनेसले गर्दाखेरि भएको हो कि त्यो अन्य बाह्य कारणले गर्दाखेरि भएको हो, त्यसको मात्रा कति छ, इम्प्याक्ट कतिको छ, अनि त्यसको एक्चुअल हामीले लस इभ्यालुएसन गर्दाखेरि कति रकम निस्किन्छ, त्यस्ता खालको कुराहरू चाहिँ प्रोसेस अलिकति टेक्निकल बाटो पनि जोडिया भएर त्यो वर्किङ फ्रेम, त्यो फ्रेम चाहिँ अलिकति लामो हुने, अलिकति टेक्निकल कुराहरू पनि जोडिया भएर चाहिँ अलिकति जटिल हुने भएको भएर कस्टमरको एङ्गलबाट, इन्स्योरहरूको एङ्गलबाट बिमितहरूले के हेर्नु छ भन्दाखेरि यो सबै प्रोसेस चाहिँ अलिक जटिल छ, कागजातहरू प्रमाणहरू बढी चाहिने, त्यसले गर्दाखेरि चाहिँ झन्झटको रूपमा लिनुहुन्छ। एक्चुअलमा त्यो चाहिँ हामीले मोरल हजार छ वा छैन त्यसलाई पनि मध्यनजर गर्दै नै बढी एसेसमेन्ट गर्नुपर्ने हुन्छ नन लाइफमा, त्यसैले चाहिँ अलिक जटिल देखिया मात्रै हो, हुन चाहिँ यो नर्मल मेकानिजम हो नन लाइफको लागि।
कोशी प्रदेश तर्फै फर्किँदाखेरि चाहिँ तपाईँहरूले चाहिँ विशेष गरी आफ्नो कार्यक्षेत्र कोशी प्रदेशमा चाहिँ बिमा विस्तारका लागि के कस्ता योजना अनि कार्यक्रमहरू तय गर्नु भएको छ, यो विषयमा पनि कुराकानी जोडौँ कि?
हजुर, यहाँ हामीले कोशी प्रदेश कार्यालयबाट पनि हामीले चाहिँ यो बिमा क्षेत्रलाई चाहिँ अब दायरा बढाउनै पर्यो, यसमा चाहिँ हामीले प्रदेशको हकमा के कस्तो कार्यक्रम गर्छौँ भनेर प्लान वेमा पनि हामीले अब जस्तो अहिले रेगुलरली पनि र हामीले अहिले अब आउने पनि केही समय बाँकी सामसँग यो आबोमा पनि र आउने आबोको लागि पनि हाम्रो योजना बन्दैछ। हामीले चाहिँ के गरेको छ भन्दा मुख्य चाहिँ एउटा चाहिँ हामीले पहिला प्रदेश सरकारसँग नीतिगत व्यवस्थामा चाहिँ गम्भीर छलफल गर्ने र नीतिगत रूपमा नै कुनै व्यवस्था चाहिँ मिलाउन सक्यो, कुनै नीति निर्माण गर्न सक्यो भने यो बिमा क्षेत्रलाई झन् फराकिलो गर्न सकिन्छ भन्ने एउटा यहाँनिर हाम्रो वर्कआउट हुँदैछ। त्यस अन्तर्गत हाम्रो मुख्य दुई तिनवटा विषयमा छ, एउटा चाहिँ यातायात क्षेत्रलाई अलिक व्यवस्थित गर्ने गरी त्यहाँ चाहिँ एउटा केही वर्कआउट हुँदैछ भने, दोस्रो हाम्रो यो वन्यजन्तु जुन हाम्रो जङ्गली जनावरको आक्रमणहरू हुँदैछ, उदाहरणको लागि यो हात्तीको आक्रमणले गर्दाखेरि निकै क्षति छ कोशी प्रदेशको विभिन्न जिल्ला र क्षेत्रहरूमा, त्यसलाई समेट्ने गरी हामीले नयाँ बिमा लेख निर्माण गर्दैछौँ। यो प्राकृतिक प्रकोपले गर्दाखेरि पनि एकदमै किसानहरूले दुःख भोग्दै हुनुहुन्छ, उदाहरणको लागि जस्तो मकैको कुरा गर्नुहुन्छ भने हामीले लिस्टेड जातका मकै मात्रै प्रयोजनमा त्यसमा चाहिँ मान्यता दिन्छौँ बिमाको लागि। अब त्यसलाई चाहिँ कसरी सल्भ गर्ने त, यो कृषि बिमामा पनि कसरी हामीले यता कृषकहरूलाई बिमाको दायराभित्र ल्याउने, उहाँलाई कसरी बिमातर्फ आकर्षण गर्ने, र उहाँले जुन कसैले पनि बिमा सम्बन्धी दाबीको प्रक्रियामा होस् या बिमा गर्ने प्रक्रियामा दुःख भोग्दै हुनुहुन्छ भने त्यसलाई कसरी न्यूनीकरण गर्ने, त्यसमा पनि हाम्रो मन्त्रालय लगायत विभिन्न ज्ञान केन्द्र र अन्य सरकारवाला र बिमकहरूसँग बिच बसेर छलफल र त्यसमा उपायको बाटोहरू निस्किँदैछ। अनुदानको शीर्षकमा केही समस्याहरू आउँदा हामी सङ्घीय र प्रादेशिक र यता कार्यालयहरू मिलेर पनि त्यसमा पनि हामीले गम्भीर छलफल गर्दै त्यसलाई चाहिँ लगभग सल्भ गर्ने मेकानिजमतर्फ लागिसकेका छौँ। अझ यो आउने आर्थिक वर्षमा त कृषि तथा पशुपन्छीको जुन बिमाको प्रिमियम अनुदानको जुन व्यवस्था छ अहिले सङ्घीय सरकार मार्फत हुँदैछ भने त्यो अब आउने आर्थिक वर्षदेखि प्रदेशबाट नै सबै मेकानिजम सेट गर्ने गरी कार्यविधि बन्दैछ। यो बिमा क्षेत्रमा छुटेका कि त अहिलेसम्म समावेश नभएका केही स्टेक होल्डर हुनुहुन्छ, जस्तो उदाहरणको लागि केही महिला वर्गहरू अलिकति कमै आकर्षित देखिने र महिलाहरू अलिकति कम जागरूक देखिएको यो बिमा क्षेत्रमा भने हामीले खास गरी महिलाहरूलाई ओरिएन्ट गरेर उहाँहरूसँग मात्रै महिला समूहहरूसँग विभिन्न बिमाका सचेतनामूलक कार्यक्रमहरू गरेका छौँ, उहाँहरूलाई बिमाका बारेमा जानकारी दिँदैछौँ। विद्यार्थी वर्गहरूलाई बिमा क्षेत्रमा आकर्षण सृजना गर्नको लागि हामीले उहाँहरूको लागि नै डिफ्रेन्ट एक्टिभिटिजहरू गर्दैछ। जस्तो हालसालै हामीले प्रदेश स्तरीय निबन्ध प्रतियोगिता आयोजना गरेका छौँ, अहिले हामीले प्लस टू लेभलको विद्यार्थीहरूलाई क्विज कन्टेस्ट हामीले आयोजना गरेका छौँ। त्यसै गरी अब जति पनि हाम्रो अन्य सरकारवाला हुनुहुन्छ उहाँहरूलाई टार्गेट गरेर उहाँहरूको निड अनुसारको इन्फर्मेसनहरू हामीले फ्लो आउट गर्दैछौँ। भर्खरै हामी 58 वर्ष पुरा गरेर अब 59 वर्षमा प्रवेश गरेको छ बिमा प्राधिकरण। हामीले वार्षिक उत्सवको उपलक्ष्यमा पनि सप्ताहव्यापी कार्यक्रमहरू गरेका छौँ।
हामी चाहिँ कुराकानीको करिब अन्त्यतर्फ आइपुगेका छौँ। जीवन तथा निर्जीवन बिमा गर्न चाहिँ किन आवश्यक छ त? सर्वसाधारणलाई यहाँ के भन्नुहुन्छ?
हाम्रो जीवनमा कुन बेला कस्ता खालको समस्या आइपर्छ हामीलाई थाहा हुँदैन। हामी जहिले पनि प्रार्थना गरिराखेका हुन्छौँ कि हाम्रो लाइफमा हाम्रो रेगुलर एक्टिभिटिजमा कुनै समस्या नआओस्, तर कसैले सोधेर भनेर हामीलाई समस्या आउँदैन। समस्यालाई पछि आइपरेर पछुताउनु भन्दा त्यसलाई चाहिँ इमेजिन गरेर हाम्रो सराउन्डिङमा हुँदै गरेका गतिविधिलाई नहोस् तर हामी कहाँ नै आफ्नो लाइफमा नै हुन सक्छ भन्ने अनुमान गरेर प्रिकसनरी रूपमा चाहिँ आफ्नो चाहे जीवनतर्फको आफ्नो स्वयंको घर परिवारको चाहिँ केही रकमसम्म जस्तो हाम्रो आमदानीले जति हामीलाई आमदानी स्रोतले धान्छ त्यतिसम्म हाम्रो फ्युचर निडलाई आवश्यकता परे अनुसारको जीवन बिमाको पोलिसीहरू लिनुपर्छ भन्छु म। त्यसै गरी अब सम्पत्तिको कुरा गर्दाखेरि अब सामान्यत हामी सबैको घर परिवारमा केही न केही हामीले सम्पत्तिहरू जोड्या हुन्छौँ। त्यो सम्पत्तिहरूलाई सुरक्षण गर्नु पर्यो। हामीले रेगुलर लाइफमा आउन सक्ने सम्भावित जोखिमहरू कुन कुन छ त्यसलाई हामीले आर्थिक रूपमा कसरी सुनिश्चित गर्न सक्छौँ भने आफ्नो प्रायोरिटी सेट गरेर आवश्यकता अनुसार आफ्नो जोखिम पहिचान गरेर हामीले के गर्न सक्छौँ त भन्दाखेरि विभिन्न किसिमका निर्जीवन बिमा लेखहरू पनि लिन सक्छौँ। हामीले पहिले नै प्रिकसनरी रूपमा केही बिमाका प्याकेजेसहरू लिएर आफू सुनिश्चित बसेका छौँ भने त्यस्तो खालको घटनाले हामीलाई चाहिँ अचानकै डाउनफलतर्फ लाँदैन र हाम्रो लाइफ चाहिँ स्मुथ हुन्छ। हाम्रो फाइनेन्सियल डिफिकल्टिजहरू म्यानेज हुँदै जान्छ र हाम्रो ओभरअल हाम्रो चाहिँ वेलबिङ चाहिँ अलिकति नर्मलाइज हुन्छ र हामीले चाहिँ केही न केही तनावहरूलाई चाहिँ ढकेल्नमा चाहिँ सम्भव हुन्छ भन्ने कुरा चाहिँ मैले समग्रमा जानकारी दिन चाहन्छु।
अन्त्यमा चाहिँ तपाईँले भन्नै पर्ने थप केही छुटेको जस्तो लागेको छ कि उपनिरीक्षकज्यू?
एउटा कुरा जोड्न चाहन्छु, नेपाल बिमा प्राधिकरण भनेको यहाँ एकदमै भ्रम छ समाजमा। जति पनि हामीले प्रयास गरे पनि यो कुनै व्यावसायिक कम्पनी हो कि यो राष्ट्रिय स्तरको कुनै सरकारी बिमा गरिदिने कम्पनी हो कि भन्ने भ्रम हुन्छ। कोही पनि भ्रममा नपर्नु होला, नेपाल बिमा प्राधिकरण भनेको व्यावसायिक कम्पनी होइन, समग्र बिमा क्षेत्रको नियमनकारी निकाय र खास गरी बिमितहरूको हक हित संरक्षणको लागि स्थापित गरिएको निकाय हो। त्यसैले यदि कोही बिमितलाई कुनै किसिमको बिमा सेवामा कि त बिमा दावीको सम्बन्धमा अन्य बिमाको कुनै पनि गतिविधिको सम्बन्धमा कुनै समस्या आइपर्छ र यहाँलाई कुनै जानकारी चाहियो र सहयोग चाहिएमा चाहिँ नेपाल बिमा प्राधिकरणको कोशी प्रदेश तथा कुनै पनि प्रादेशिक तथा केन्द्रीय कार्यालय यहाँले सम्पर्क गर्न सक्नुहुनेछ।
उहाँ हुनुहुन्थ्यो नेपाल बिमा प्राधिकरणका उपनिर्देशक एवं प्राधिकरणको कोशी प्रदेश कार्यालयका प्रमुख प्रीति देव, सहकर्मी अर्जुन श्रेष्ठसँग कुराकानी गर्नुहुँदै।
ओ माइला दाई, कतातिर हो हतारिँदै? दुध पनि ल्याउन छोड्नु भयो त?
के गर्नु नानी, आफ्नो त भैँसी नै मर्यो, कहाँबाट ल्याउनु दुध?
भैँसी मर्यो रे, ल्याउन नि। अनि बिमा गर्नु भएको थिएन?
बिमा रे होइन, भैँसीको पनि बिमा हुन्छ र नानी?
लौ किन नहुनु, मेरो पनि पोहोर साल भैँसी मरेर बिमाको क्षतिपूर्ति लिएर लैनो भैँसी लिए नि।
लौ आज नै थाहा भयो नानी मलाई त भैँसीको पनि बिमा हुन्छ भनेर।
कस्तो कुरा गर्नुहुन्छ दाई पनि। हामीले गर्ने कृषि तथा पशु पन्छी व्यवसाय अन्तर्गत पशु पन्छी, तरकारी, फलफुल, नगदे बाली, औद्योगिक बाली सबैको बिमा गर्न मिल्छ।
ए हो र, अब मलाई के थाहा यस्तो कुरो नानी?
थाहा हुनु पर्यो नि दाई यस्तो कुरा त। कृषि क्षेत्रमा कतिपय जोखिम अनिश्चित भए पनि जोखिम मोलेरै काम गर्नुपर्ने हाम्रो बाध्यता हुन्छ। त्यसैले भूकम्प, बाढी, पहिरो, खडेरी, आगलागी, चट्याङ जस्ता प्राकृतिक जोखिमबाट बच्न र आर्थिक क्षतिपूर्ति प्राप्त गर्न कृषि बिमाले सहयोग गर्छ।
अब पैसा हुनेलाई त राम्रै होला नानी, हामी पैसै नहुनेलाई त केको बिमा?
होइन नि दाई, बिमा भनेको त सबैको लागि चाहिने कुरा हो, अनि कृषि बिमा शुल्क त्यति धेरै पनि लाग्दैन। झन् सरकारले पनि अहिले त कृषि बिमाको लागि अनुदान दिइरहेको छ नि।
ओहो, त्यसो भए त आजै गएर मेरो वस्तु भाउ र अन्न बालीको बिमा गरेर सुरक्षित भएर बस्छु।
आजका लागि बिमा सचेतना कार्यक्रमको समय सकिने लाग्यो। अब आगामी आइतबार बिहान 7 बजेको समाचारपछि कार्यक्रम बिमा सचेतनामा बिमा क्षेत्रका नयाँ नयाँ जानकारीका साथ तपाईँ हाम्रो भेटघाट हुने नै छ। यतिन्जेल हाम्रो साथ दिई कार्यक्रम सुनिदिनु भएकोमा तपाईँलाई धन्यवाद।
साथै कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने नेपाल बिमा प्राधिकरणलाई पनि धन्यवाद। आजका लागि कार्यक्रमबाट संयोजक सुरेन्द्रमणि त्रिपाठीसँगै अर्जुन श्रेष्ठ र केशव ढुङ्गाना बिदा हुन्छौँ। नमस्कार।